कामयाबी रूठ इसलिए जाती है कि हम ताज़ा ख्यालात को अपने तक आने से रोक देते हैं, नए आइडियाज़ नहीं लाते, नया खून नहीं मिलता ना जिस्म को, तो इंसान बूढ़ा हो जाता है। ये फितरत का असूल है। और मुझे याद नहीं इस वक्त फिगर कि हफ्ते में या महीने में कितनी देर बाद पूरा पिछला खून चला जा चुका होता है और नया आ चुका होता है। जब तक नया खून साथ नहीं मिलेगा, सेहत नहीं होगी। इसी तरह कामयाबी के लिए नए आइडियाज़, नए ख्याल आने चाहिए। हम अपनी ज़ात में बेहतरी लाने की कोशिशों की हौसला शिकनी करते हैं, यानी हम अपने आप को इम्प्रूव नहीं करना चाहते। फिर हैरत से देखते हैं कि कामयाबी ही दरअसल हमारे पीछे जाने की सबसे बड़ी वजह बन गई। समझ आई? सच पूछे तो कामयाबी नाकामी की तरफ ले जाने का तेज तरीन जरिया बन सकती है। ये कैसे? यानी आप एक दफ़ा कामयाब हो गए हैं, अब ये नशा कि कामयाबी मेरी जागीर है, ये नशा आपको नाकाम करा देगा। ये किसी शख्स, इदारे या टीम की सोच को आलूदा कर देती है, स्पॉइल कर देती, गंदा कर देती है ये सोच। लोगों के जहन में ये बात डाल देती है कि इन्हें तब्दील होने की कोई ज़रूरत नहीं। रफ्ता रफ्ता ये बेहतरी की सोच की जड़ें काट देती है। आला पाए की सलाहियत के हामिल लोगों को जो है जैसा है पर इक्तफा करने पर राज़ी कर लेती है। लिखे ज़रा ये जुमला, जो है जैसा है इसी पे इक्तफा कर लो। क्या समझे आप इससे? जब हम अपने मौजूदा हालात पे मुतमईन हो जाते हैं ना, तो हम कामयाब होने का दरवाज़ा बंद कर देते हैं। कामयाब लोग अपनी माजी की कामयाबियों के अंदर ज़िंदा रहना शुरू कर देते हैं। वो मुस्तकबिल में कामयाबी की तामीर करने की बजाय अपनी गुज़श्ता कामयाबियों का सबब बनने वाली चीज़ों को दोहराते हैं। वो नहीं समझते कि आसपास की दुनिया बदल रही है, कामयाबी इनके हाथों से फिसल रही है, जीत इनका मुंह मोड़ रही है। आप याद करिए कोई ऐसे जुमले कभी आप में से किसी ने बोले हों कि चीज़ें हमारे हाथों से निकल रही हैं, आई एम लूजिंग द कंट्रोल। वजह क्या है कि कामयाबी किसी की जागीर नहीं है। ये जानते बूझते हम कामयाबी के इस वायरस का शिकार हो जाते हैं, कामयाबी के जाल में फंस के रह जाते हैं। ये कहते हैं कि एक बिज़नेस कंसल्टेंट के तौर पर मैंने बहुत सारी कंपनियों को इस जाल में फंसते देखा है। मैंने एक परफॉर्मेंस कोच के तौर पर बेशुमार कामयाब अफराद को, टॉप खिलाड़ियों को, गुलूकारों, अदाकारों, उस्तादों और डॉक्टरों को, साइंसदानों और सियासतदानों को इस जाल में फंसते हुए आहिस्ता आहिस्ता कामयाबी की चोटी से नाकामी की खाई की तरफ लुढ़कते हुए देखा। फिर इन्होंने कुछ मिसालें दी हैं। कहते हैं कि किसी ने सोचा होगा कि रबर मेड जो 1985 से 1994 तक दुनिया की 500 टॉप कंपनियों में सर फहरिस्त थी, इस वायरस का शिकार हो जाएगी। कंपनी की मैनेजमेंट और बाकी सब लोगों को लगता था कि ये कंपनी टॉप पर ही रहेगी, लेकिन फिर हम सब ने देखा कि सिर्फ 5-6 साल के अंदर अंदर इस कंपनी को अपने 9 प्लांट बंद करने पड़े, अपने हज़ारों मुलाजमीन को नौकरियों से फारिग करना पड़ा। 1995 में एक बिल्कुल गुमनाम कंपनी न्यू वेल ने रबर मेड को ख़रीद लिया। आप समझते रबर मेड क्या बनाता है? ख़वातीन को तो बहुत पता होगा, किचन में जो प्लास्टिक के बर्तन होते हैं ना, जो अच्छे वाले, एक तो होते हैं वो जो छोटे छोटे पतले, लेकिन रबर मेड एक ब्रांड है जो आला किस्म की प्लास्टिक के, ये जो बॉक्सेस और इस तरह की चीज़ें जो वो बनाते हैं। तो कंपनी ने अपना नाम क्या रखा? न्यू वेल, नया कुआं। आज पूरी दुनिया इस सानहे की चश्मदीद गवाह है। कई साल तक दुनिया की अव्वलीन कंपनियों में सर फहरिस्त रहने वाली रबर मेड आज सफ़े हस्ती पर मौजूद नहीं है। दूसरे लोग नाम बना लेंगे, जो बने होते हैं ना वो गिर जाते हैं, क्योंकि ये जो खुशफहमी आ गई कि हम जीते हुए, हमें किसने हराना है। क्या आप नहीं जानते कि आपके आस पास सफ़े अव्वल के खिलाड़ियों को कामयाबी ने कैसे पिछाड़ा, जिन्होंने कामयाबी को अपना हक समझ लिया था, ये सोच लिया था कि वो सारी ज़िंदगी इसी तरह कामयाब रहेंगे। جو ناقابل تسخیر تھے، شکست ان کا مقدر بنی، اس لیے کہ انہوں نے کامیابی کے نشے میں چور ہو کر ان تمام اچھی باتوں کو، عادتوں کو خدا حافظ کہہ دیا جو اصل میں ان کی کامیابی کا باعث بنی تھی۔ کامیابی کے خمار میں لوگ اوور کانفیڈنس کا شکار ہو جاتے ہیں، یہ لکھ لیں، کامیابی کے خمار نشے میں لوگ اوور کانفیڈنٹ ہو جاتے ہیں۔ فرق کیا ہے دونوں میں؟ کانفیڈنس یہ ہے کہ جو چیلنج مجھے درپیش ہے میں اس میں سے نکل جاؤں گا، میں اس کا مقابلہ کر لوں گا، یعنی یہ اچھا کانفیڈنس ہوتا ہے۔ اعتماد کی بنیاد تیاری کا احساس ہے، جب آپ کو یہ احساس ہو کہ آپ تیار ہیں تو آپ پر اعتماد محسوس کرتے ہیں۔ آپ نے کسی اہم کسٹمر سے ملاقات میں بڑی ڈیل فائنل کرنی ہو، آپ نے خود کو پوری طرح تیار کیا ہے تو آپ اپنی ذات کے اندر اعتماد محسوس کریں گے، ایسے ہی ہے نا، جب آپ تیاری کر کے جائیں گے تو آپ انشاءاللہ کامیاب ہوں گے، اعتماد ہے کہ میں نے تیاری کی ہوئی ہے، انشاءاللہ میں کامیاب ہوں۔ لیکن اب آگے ذرا اس پہ کوسچن مارکس لگائیے گا، لیکن اگر میٹنگ سے پہلے آپ سو رہے ہوں، بلکہ میں تو پہلے نہیں کہوں گی، میٹنگ کے دوران بھی کہہ دوں گی، کئی لوگوں کا میٹنگ کے دوران بھی کام کہیں دماغ کہیں اور ہوتا ہے، تو میٹنگ سے پہلے آپ سو رہے ہوں، گپے ہانک رہے ہوں، یہ سوچتے ہیں کہ یہ کون سی بڑی بات ہے، یہ تو میں نے بڑی دفعہ کیا ہوا ہے، یہ تو میرا روز کا کام ہے، یہ تو میری فنگر ٹپس پہ ہے، تو کیا آپ کو لگتا ہے کہ آپ جیت جائیں گے؟ ہرگز نہیں۔ یہ اعتماد نہیں ہے، یہ اوور کانفیڈنس ہے۔ اوور کانفیڈنس کو میں بدتمیزی سمجھتا ہوں۔ یہ اوور کانفیڈنس ناکامی کی طرف جانے کی پہلی سیڑھی ثابت ہو جاتا ہے۔ فرض کریں آپ جہاز میں بیٹھے ہوئے ہیں، تصور میں آپ بھی لائیے، سفر شروع ہوتے ہی اچانک پائلٹ کی آواز آئے، میں ایک سینئر پائلٹ ہوں، پچھلے 30 سال سے جہاز چلا رہا ہوں، میں نے اسی سال دنیا کے بہترین پائلٹ کا ایوارڈ بھی جیتا ہے، لیکن آج میں نے جہاز اڑانے سے پہلے چیک لسٹ کی کسی چیز کو چیک کرنا ضروری نہیں سمجھا۔ آپ کو پتا ہے یہ چیک لسٹ کیا ہوتی ہے؟ ایک ایک پرزا جہاز کا، اور اس کی جو مس چیز ہے نا، پائلٹ کی طرف سے اس کا اوکے کر کے جانا لازمی ہوتا ہے کہ یہ بھی ٹھیک ہے، انجن بھی ٹھیک ہے، ٹائر بھی ٹھیک ہے، جیسے اپنی زبان میں آپ کے گاڑی میں ہوا بھی ٹھیک ہے، ٹائر بھی ٹھیک ہے، یہ اس کی طرف سے جاتا ہے تو پھر جہاز کی اجازت ملتی ہے۔ اور وہ کہتا ہے نہیں، میں نے آج کوئی نہیں چیک کیا کہ اس جہاز کا کوئی اسکریو ڈھیلا بھی ہے کہ نہیں۔ کیا یہ سننے کے بعد آپ جہاز میں اس پائلٹ کے ساتھ سفر کرنا پسند کریں گے؟ میں سوچتی ہوں کہ اگر ہمیں یہ باتیں سمجھ آ جائیں تو ہمیں کسی کی ضرورت نہیں ہے، انشاءاللہ ہم خود کافی ہیں اپنی کمیوں کو دور کرنے اور اپنی خامیوں کو بدلنے میں اور ان کو نکالنے میں۔ اگر میں وہاں ہوں تو شور مچا دوں گا کہ نکلو اس جہاز سے، آپ بھی پھڈا ڈال دیں گے، کچھ لوگ تو شاید چلتے جہاز میں چھلانگے لگانے کو تیار ہو جائیں گے، ایسے ہی ہے نا، کیونکہ جان سب کو پیاری ہوتی ہے۔ کامیابی کے نشے میں چور، کامیابی کو اپنی جاگیر سمجھنے والے لوگ اپنے آپ کو تیار رکھنا چھوڑ دیتے ہیں، یہ لکھیے۔ دیکھیے، آپ کلاس میں آنے کے لیے تیار ہو رہی ہیں، آپ پڑھنے کے لیے تیار ہو رہی ہیں، آپ پڑھانے کے لیے تیار ہو رہی ہیں، آپ روم سیٹ کرنے کے لیے تیار ہو رہی ہیں، ہر ایک کا الگ فیلڈ ہے۔ اگر جس کام کو کرنے جا رہے ہیں اگر آپ اس کے لیے تیار نہیں ہیں تو آپ کتنے بھی ایکسپرٹ کیوں نہ ہو، اپنا کام ہے۔ آج نہیں آپ کو پتا آپ نے کیا درس دینا ہے، تو آپ نے 1000 درس دیے ہوں، آج آپ بیکار ہی باتیں لوگوں کو بتا کر آئیں گے، وقت ہی ضائع کر کے آئیں گے ان کا۔ تو لہٰذا اپنے آپ کو کرنے والے کام کے لیے تیار رکھنا، اور پھر سمجھنے لگتے ہیں کہ وہ پانی پر چل سکتے ہیں، یعنی تیاری کرنی کوئی نہیں اور سوچنا یہ کہ ناممکن چیز ممکن ہوگی کہ پانی پہ بھی ہم چل کے دکھا دیں گے۔ تو اب ساری باتوں کے بعد یہ بتائیے کہ کامیابی ہوتی کیا ہے، کامیابی کیا ہے؟ کامیابی دراصل، اب آپ چند ایسے پوائنٹس لکھ لیجئے، کیا ہے؟ نمبر ایک، کچھ بنیادی اچھی سوچوں، یعنی گڈ تھاٹس۔ نمبر دو، رویے، ایٹیچیوڈ۔ اور نمبر تین، اقدامات۔ اقدام کس کو کہتے ہیں انگلش میں، کوئی بتائے گا؟ इनिशिएटिव होना, कदम तो उठाएं। आप यहाँ बैठे कह रहे हैं बहुत खूबसूरत मंजिल है, भाई आप उठेंगे तो जाएंगे तो मिलेगी ना वो मंजिल, तो कदम यानी स्टेप लो, उठो, गो अहेड। मसला कहाँ से जन्म लेता है? वही सोच, वही रवैये और वही इकदाम जिन्होंने आपको कामयाब किया होता है, आप इन्हें छोड़ देते हैं, जिसके नतीजे में आप मुश्किलात का शिकार हो जाते हैं। नाकामी आपका रास्ता रोकना शुरू कर देती है। हमेशा कामयाब रहने वाले इदारे या अफराद में कुछ खसूसियात होती हैं जिनको वो छोड़ते नहीं हैं। ये लिख लें, आपके छोटी सी भी खूबी है ना, इतनी सी स्किल है, बस छोड़े ना। कहते हैं कि ज्यों भी अपना काम करती रहती है ना मुसलसल, तो सारे सर को गंदा कर देती है। क्या हमारी ताकत और सलाहियत ज्यों जितनी भी नहीं है? सिर्फ हमें यकीन हो जाएगा ना हम ये काम कर सकते हैं तो करते हैं। और अल्हम्दुलिल्लाह मैं अपने आप को अब ज़हनी तौर पे काफ़ी रिलैक्स फील करती हूँ कई चीज़ों में, कि जब साथियों को समझ आ गई हमने ये काम करना कर लिया, वो एक स्लम्प आता है बीच में निकल जाता है अल्हम्दुलिल्लाह अल्लाह के हुक्म से। एक वक्त आता है लगता है कुछ ठीक ही नहीं है, फिर एक वक्त आता है कहते हैं अल्हम्दुलिल्लाह सब चीज़ें ठीक हो गई, हो रही हैं, हो जाएंगी और भी हो जाएंगी, एंड तो कभी नहीं हुआ ज़िंदगी का। तो हमेशा याद रखिए अपने लिए ये गोल बनाएं कि मैंने जो करना है ना उस करने के लिए ज़हनी तौर पे, जिस्मानी, रूहानी, हर तौर से ख़ुद को तैयार रखना है। ये कभी नहीं सोचना कि मैं नहीं कर सकती। लेकिन कामयाब होने के बाद एक बात याद रखिए, और वो क्या कि कामयाबी दबे पांव वापस भी जा सकती है। इसको रोकने के लिए आपको ऐसे कदम उठाने होंगे, ऐसी सोच को रास्ता देना होगा जो आपको मुसलसल कामयाबी से हमकिनार रखे। कोडक का नाम सुना कभी आपने? क्या लफ्ज़ आता है आपके जहन में कोडक के नाम से? जी शाबाश, पिक्चर्स, कैमरा, फिल्म, डिजिटल, बिल्कुल सही। कोडक का नाम क्या है? हम बचपन से सुनते आए कि तस्वीर सिर्फ कोडक के कैमरे या कोडक की फिल्म से बन सकती है, यानी कैमरों के ऊपर भी कोडक लिखा होता था, और जब शुरू में वीडियो कैमरे आए तो वो भी कोडक के ही होते थे। जब डिजिटल कैमरे आना शुरू हुए तो कोडक ने इस टेक्नोलॉजी को नज़रअंदाज कर दिया। कुछ अरसे बाद कोडक को एहसास हुआ कि डिजिटल फोटोग्राफी के बिज़नेस में इनका कोई अब हिस्सा ही नहीं रहा, लोग इनके कैमरों की बजाय डिजिटल कैमरे ख़रीद रहे हैं, इनकी फिल्मों की सेल तकरीबन ख़त्म हो गई है। कोडक ने इस तब्दीली को कबूल करने की बजाय जो वो कर रहे हैं वही करते रहने का फ़ैसला किया। इन्हें लगा कि वो हमेशा कामयाब रहेंगे, कामयाबी तो इनका हक है क्योंकि वो दुनिया में सबसे पहली सबसे बड़ी कंपनी है। लेकिन जब धचके लगे तो इनको मजबूरन तब्दीली के बारे में सोचना पड़ा। उन्होंने तब्दीली को मुकम्मल तौर पर कबूल करने की बजाय आर्जी हल निकाला। क्या किया उन्होंने? ऐसी टेक्नोलॉजी बनाने की कोशिश की जिसमें डिजिटल और पुरानी फिल्म का इम्तजाज था। इम्तजाज समझते हैं, मिक्सचर। ज़ाहिर इस तजुर्बे ने नाकामी तो होना था, वो कोशिश के बावजूद मार्केट में बदलती सोच की नई लहर से अपने बिजनेस को महफूज नहीं रख सके क्योंकि दुनिया बहुत बदल गई थी। वो अपने सारेफीन यानी जो कस्टमर्स थे, वो अपने कस्टमर्स की सोच को पाबंद नहीं कर सकते थे कि वो डिजिटल कैमरों से दूर रहें। फिर क्या हुआ कि कोडक का एक शेयर जो 1997 में $80 का था, 2003 में सिर्फ $30 का रह गया, डिवैल्यू हो गया। कोडक ने अपने प्रॉफिट्स में 72% कमी का ऐलान किया। कहानी यहाँ भी ख़त्म नहीं होती। 2005 तक शेयर की कीमत कितनी रह गई? $1 पर शेयर रह गई। कंपनी बैंकरप्ट हो गई। सोचने की बात है। मैंने तो अपनी ज़िंदगी में इतना देखा है लोगों के हालात को बदलते कि मैं सोचती हूँ ना कामयाबी किसी की जागीर है और ना नाकामी किसी की जागीर है। एक जुमला सुना हुआ था बचपन से, चढ़ते सूरज के पुजारी। मैंने खुद अपनी ज़िंदगी में इस चीज़ को इतने क्लोजली देखा है कि लोगों को आपका काम प्यारा होता है, नाम नहीं। कुछ लोग नाम कॉन्शियस होते हैं, हमारा ये नाम है, हमारा इदारा इतना बड़ा है, हमारे ये काम है, हमारा तो नाम चलता है, हमारी तो साख चलती है। लेकिन लोग जब काम देखते हैं किसी का अच्छा, तो वो कहते हैं हमें काम से लेना है, हमें क्यों करें। आपने सुना होगा अपनी जुबान में, ऊंची दुकान फीका पकवान। और बाद दफा छोटी सी मार्केट की गैर मारूफ चीज़ आप यूज़ करते हैं, बड़ी अच्छी लगती है, आप कहते हैं छोड़ो ये रोज़ है, ये इतनी महंगी लेते हैं, ये सस्ती है, ये अच्छी भी है, ये ले ले। लोग काम देखेंगे आपका, नाम कोई नहीं देखता, नाम कुछ खास लोग देखते हैं। आम कामयाबी जो होती है नाम नहीं देखती। कामयाब लोगों वाला काम आप कर लें, आप भी कामयाब हो जाएंगे। कॉन्फिडेंस आपके अंदर होना चाहिए इस चीज़ का। 2005 में इनके सीईओ, अभी उसकी कहानी ख़त्म नहीं हुई कोडक की, इनके सीईओ डॉन कॉप ने एक इंटरव्यू में ये बता के सबको हैरान कर दिया कि अब से 20 साल पहले उन्होंने पहली बार डिजिटल कैमरा देखा था, लेकिन ये कैमरा देखने के बाद भी उन्होंने अपने इदारे के बाकी लोगों को तब्दीली के लिए तैयार नहीं किया और कामयाबी को अपनी जागीर समझने की भारी कीमत चुकाई। क्या समझ आ रही है आपको? मुझे तो ऐसे लग रहा है कुछ नई बातें समझ आ रही हैं इसमें से। आपको भी कुछ नया काम करना पड़ेगा। एक रास्ता बंद होता है तो दूसरा देखें, दूसरा खुलता है तो तीसरा देखें। किसी ना किसी तरह आप आगे इंसानियत को नफ़ा देने के बड़े से बड़े काम करें। मुझे किसी ने कहा कि नॉर्वे में अगर आप पढ़ाने से ज़्यादा रिश्ते करवाने का काम कर लें तो मुझे यकीन है आपके पास ज़्यादा लोग आएंगे। रियली? और ये उनका मशवरा बड़ा दुरुस्त है। रियली? यानी अगर आप वक्त और हालात का तकाजा देखें तो मैं अल्लाह से कहती हूँ, अल्लाह वो सुझा जिसकी ज़रूरत है, अल्लाह वो करवा जिसकी ज़रूरत है। आप कहते कुरान पढ़ो कुरान पढ़ो, हम जो जज्बों में बैठे होते हैं लोग बाद में कहते पढ़ने ऐसी कर बह के तुसी चुप करो, सन नहीं लोड़ पढ़न दी। थक गए ना 5 साल से हम लोगों को, कुरान पढ़ो, तफसीर पढ़ो, तजवीद पढ़ो, ये करो वो करो। अब आप कुछ वो करें जो लोगों की ज़रूरत है, कदम तो आगे बढ़ाएं। आप अपने आप को एक नटशेल में क्यों बंद करते हैं? आप लोगों को अपनी मर्ज़ी से नहीं बना सकते, तो जो उनकी ज़रूरत है उसको सामने रख के आप वैसे बन जाएं, फिर आप एक नए एंगल से देखेंगे ज़िंदगी की। कई कहानियाँ आप पढ़ के देखें, आप ऑनलाइन पे जाके सर्च करें, आपको कई ऐसी मार्केटिंग की टिप्स मिलेंगी। बिल्कुल बैंकक्रप्ट कंपनी एकदम उभर के ऊपर आ जाती है। ये कहते हैं कि मेरे कस्बे फारुखाबाद में स्कूल के सामने छिक्की एक छोटी सी रेड़ी लगाता था। छिक्की के दही भल्ले और फ्रूट चाट बड़े मशहूर थे। आज इसने कालीशान रेस्टोरेंट बना लिया। फारुखाबाद जैसे छोटे से कस्बे की हद तक देखें तो छिक्की ने वहाँ पर्ल कॉन्टिनेंटल खड़ा कर दिया, क्योंकि इसने कामयाबी के जाल में खुद को फंसने नहीं दिया। यानी दही भल्लों की रेड़ी एक रेस्टोरेंट और एक होटल की शक्ल में बदल गई। और ये तो आपने अक्सर ही सुना होगा, यहाँ तो पता नहीं इतना मरूफ है नहीं, मार्क्स एंड स्पिंजर। यूके तो भरा पड़ा है ना, अब तो सब्जियां तक मार्क्स एंड स्पिंजर से मिलती हैं। कहते हैं ये पहले रेड़ी लगाता था लंदन में स्वेटरों की, तो आज ज़रा लिख के देखिए मार्क एम के, तो फिर लोग कितने का लेते हैं, फिर ब्रांड चलता है। तो कहाँ से चला? एक रेड़ी से। कामयाबी का यकीन था, हो गया, अल्लाह ने कर दिया। आप जानते हैं वॉकमैन किस कंपनी ने बनाई थी? किसको पता जी? सबसे पहली वॉकमैन के, पहले ये बता वॉकमैन होता क्या है। मुझे अच्छी तरह याद है अपने वो बचपन जवानी का जो इम्तिजाज था, वॉकमैन ले दें तो अब्बू ने कहा ले देंगे, क्या बड़ी बात। तब ऐसे कि हाय हम चलें तो हमारे साथ हमारा टेप रिकॉर्डर भी, उसमें टेप लगती थी, टेप रिकॉर्डर हमारे साथ, तो वो जेब में डाला है तो कानों में आप माइक, अच्छा फिर इतना बड़ा वो ढोल जैसा टेप रिकॉर्डर उठा उठा के नहीं फिरना पड़ेगा। वो वॉकमैन कहाँ से बना उसकी कहानी सुनिए। सबसे पहले ये सोनी कंपनी ने बनाया था। पोर्टेबल म्यूज़िक का आगाज़ ही इस कंपनी ने किया था, लेकिन सोनी को एक दिन ये जान के धचका लगा कि वो पोर्टेबल म्यूज़िक के बिज़नेस का सबसे बड़ा खिलाड़ी नहीं रहा, अब लीडरशिप एप्पल के हाथों शिफ्ट हो गई है। ये कौन है एप्पल? भाईजान एप्पल हैं, जो इस कारोबार का बेताज बादशाह बन चुका है। जिस कंपनी ने वॉकमैन ईजाद की, म्यूज़िक की कम मार्केट पर राज किया, इस कंपनी के हाथों से लीडरशिप किस तरह छिन सकती थी? मैं सोच रहा था कि अगर किसी कंपनी को आईपॉड, आईपैड या आई ट्यून्स ईजाद करनी चाहिए थी तो वो सिवाय सोनी के और कोई कंपनी हो ही नहीं सकती थी, क्योंकि उसको रिसर्च करता तो वो भी इन्हीं चीज़ों तक पहुंच जाता। लेकिन ये कैसे हो गया? इसलिए कि सोनी के लोगों के जहनों से तजस्सुस ख़त्म हो गया था। वो लोग बहुत दिफाई रवैये के साथ ज़िंदा थे, वो अपनी मसनूआत को, अपने बिज़नेस को बचा के रखने के मूड में थे। यानी बस जो बन गया इसकी हिफाजत कर लो, यही बड़ा है। ये सोच नेगेटिव सोच होती है, आप आगे नहीं बढ़ सकते। फिर اگرچہ ایجادات ہی تو اس کمپنی کا خاصہ تھا، لیکن وہ سمجھنے لگے کہ جو ایجاد کر لیا وہ کافی ہے، اس سے آگے جانا ان کا کام نہیں ہے، اسی پر بیٹھ کر ان کو عیاشی کرنی ہے۔ پھر آن لگا دھچکا جب آئی پوڈ اور آئی ٹیون، جو سونی کو بنانے چاہیے تھے، ایپل نے بنا ڈالے۔ پھر کیا ہوا؟ آپ سب نے دیکھا، آئی فون اور آئی ٹیون نے ساری دنیا کو اپنے حصار میں لے رکھا ہے۔ سونی شاید اس دوڑ میں اب کبھی واپس نہیں آ سکے گا۔ آپ اتنی دور کیوں جاتے ہیں؟ یعنی یہ اب آخری سوال ہے کہ آپ اتنی دور کیوں جاتے ہیں؟ سوچیے ذرا، آپ دیکھیے کہ آپ جو چیز جہاں گھومتی ہے نا، اس کو وہیں سے ڈھونڈتے ہیں۔ آپ کے چمنی گھوم گئی، کہاں ملے گی؟ جہاں کھڑے ہیں ادھر ہی ملے گی نا۔ کیا آپ کہیں گے وہ ریسپشن سے ملے گی؟ چیز جہاں گھومے وہیں ڈھونڈے۔ دنیا کی سب سے کامیاب کمپنی مائیکروسافٹ کی مثال لیجیے۔ مائیکروسافٹ اتنی کامیاب کمپنی ہونے کے باوجود انٹرنیٹ سرچ میں نمبر ون کیوں نہیں ہے؟ مائیکروسافٹ اپنے بزنس میں اتنا مصروف ہو گئی کہ اس نے کامیابی کے نئے آسمانوں کو دیکھنا چھوڑ دیا، جس کا نتیجہ یہ ہوا کہ انٹرنیٹ سرچ کی لیڈرشپ، آپ ہی بول دیں، گوگل کے ہاتھوں میں آ گئی۔ وہ ایک آدمی تھا نا، تو کہنے لگا بھائی میری بیگم تو گوگل ہے۔ کہنے لگا وہ کیا، گوگلی بگلی ہے، کوئی موٹی تازی ہے؟ کہتا ایک سوال کروں 10 جواب دیتی ہے۔ لیکن یہ دیکھیں، اس کو کہتے ہیں کوالٹی، نام چلتا ہے۔ اور میں خود، میرے جیسا ان پڑھ بندہ جس کو کمپیوٹر کوئی نہیں اتنا آتا، تو وہ بھی جب میں کوئی چیز سرچ کرنی ہوتی ہے نا، تو کروم میں تو گوگل ہی کھلتا ہے۔ لیکن پتہ نہیں پچھلے دنوں کیا ہوا کہ میرے کمپیوٹر پہ میں نے یا کس نے کیا کیا ہوا، آئی ڈونٹ نو، تو وہ یاہو کی ونڈو کھلتی تھی۔ تو میری عادت ہے، مجھے کوئی بھی آئیڈیا بیٹھے خیال ہے، میں سب سے پہلے اس میں سرچ کرتی ہوں جا کے۔ یہ میرا سارا دن کئی چیزوں کے ساتھ رہے گا۔ تو میں نے جا کے لکھنا، تو مجھے وہ کہتے ہیں نا اپنا سا منہ دیکھنا پڑنا۔ میں نے کہا یہ اس گوگل کو کیا آگے، پتہ ہے گوگل تو آپ کو کئی آپشنس دیتے ہیں نا، پھر اوپر امیجز کی بھی آپشن ہے، آڈیوز بھی اور ویڈیوز بھی، واٹس ایپ۔ پھر میں نے نوٹ کیا یہ یاہو کھلا ہوا ہے۔ پھر پہلے میں یاہو میں جا کے گوگل لکھتی، تو میں سوچتی یاہو کو کتنا غصہ لگ رہا ہوگا اس وقت، یہ یاہو میں گوگل ڈاٹ کام لکھ رہی ہیں۔ اچھا پھر میں گوگل کھولتی نا، تو آپ نے دیکھا ہوگا کہ ایک تو گوگل کے اوپر مین براؤزر ہوتا ہے نا، ایک اس کا اندر چھوٹی سب ٹائٹل ہوتا ہے نا، وہ دونوں بھی فرق ہوتی ہیں، آپ نوٹ کر کے دیکھیے گا۔ جب آپ اوپر لکھتے ہیں تو مور اسپیسیفک چیز لکھتے ہیں وہی کھلتی ہے، لیکن جب اس کے بیٹ میں، وہ جو اس کے پیٹ کے اندر گوگل بڑا سا لکھ، اس میں لکھیں تو آپ کو دنیا جہان کھول کے دکھائے گا۔ اخیر پہ میں سمجھ گئی کہ کچھ گڑ پہ، میں نے اس کی سیٹنگ چینج کروائیں کہ بھائی اس کو خدا کے لیے سیدھا گوگل ہی کر دیں، گوگل ٹرانسلیٹ، گوگل فلاں، گوگل گوگل گوگل، یہ گوگل کہاں سے آ گیا، یاہو کیوں نہیں کر رہا یہ کام؟ کیونکہ گوگل نے اس میں محنت کی۔ مائیکروسافٹ نے اگرچہ انٹرنیٹ ایکسپلورر کو کامیاب بنانے کی بڑی کوشش کی، لیکن آج بھی اگر آپ کو انٹرنیٹ پر سرچ کرنی ہے تو آپ گوگل ہی کا انتخاب کرتے ہیں۔ تو پھر ثابت کیا ہوا کہ کامیابی کسی کی جاگیر نہیں۔ کوئی 30 سال سے اس شہر میں کام کر رہا تھا یا کوئی 3 سال سے کر رہا ہے، کامیاب کون ہوگا؟ جو محنت کرے گا، جو نئے آئیڈیاز لائے گا، جو اپنی صلاحیتوں کو کھولے گا، جو جوش اور جذبے کے ساتھ کام کرے گا۔ اور یہ لے لیجئے کہ کامیابی کسی کی جاگیر نہیں، کامیابی پر کسی کا کوئی حق نہیں، کامیابی کسی کی دوست نہیں۔ آپ کامیابی کو جکڑ کر اپنے ساتھ نہیں رکھ سکتے، کامیابی کو صرف آپ اپنی طرف کھینچ سکتے ہیں۔ کامیابی صرف اسی وقت آپ کی طرف کھینچے گی جب آپ میں وہ خصوصیات ہوں گی جو کامیاب لوگوں کے اندر ہوتی ہیں۔ اگر آپ کے اندر وہ خصوصیات دم توڑ دی گئیں تو کامیابی چپ چاپ آپ کے گھر سے رخصت ہو جائے گی۔ تو بس جان لیجئے کہ کامیابی ہمارا حق نہیں، ہمارا انتخاب ہے۔ لکھیں، کامیابی ہمارا حق نہیں ہے، انتخاب ہے، چوز کرنا ہے، آپ کی مرضی ہے، یو کین چوز اٹ۔ کامیابی کسی کے ساتھ ہمیشہ رہنے والی نہیں ہے، یہ دوسری بات، اس کا خیال رکھنا پڑتا ہے، اس کی حفاظت کرنی پڑتی ہے۔ کامیابی کو ہر روز خوراک دینی پڑتی ہے۔ کیا خوراک ہوگی اس کی؟ جی، اور ٹھیک ہے، بہتر ہے۔ اور بھی کوئی بات؟ جی، نیو آئیڈیاز، ٹھیک ہے، اور جی، محنت۔ کامیابی ہمارا حق نہیں، ہمارا انتخاب ہے۔ کامیابی کسی کے ساتھ ہمیشہ رہنے والی نہیں، اس کا خیال رکھنا پڑتا ہے، اس کی حفاظت کرنی پڑتی ہے۔ کامیابی کو ہر روز خوراک دینی پڑتی ہے، اس کی خوراک وہ بنیادی اصول ہیں جن سے آپ نے اپنے آپ کو پیوستہ رکھنا ہے۔ اور اللہ کے نبی کا وہ قول کہ جس کا آج اس کے کل سے بہتر نہ ہوا وہ ہلاک ہو گیا. آپ نے اپنے آج کو گزشتہ کل سے بہتر کرنا ہے، اپنی سوچ اور خیالات کو پاکیزہ رکھنا ہے، مسلسل اپنے ذہن میں تجسس رکھنا ہے، اپنے آپ کو تبدیلی کے لیے تیار رکھنا ہے. یہی ایک طریقہ ہے کہ کامیابی کے نئے آسمانوں پر نئی کمندیں ڈالنے کا. اور یاد رکھیے کہ کامیابی کسی کی جاگیر نہیں ہے. جاگیر لفظ شاید کچھ لوگوں کو مشکل لگے، تو منوپلی، جو لوگ بزنس کرتے ہیں ان کو پتہ ہے فلاں کی تو منوپلی ہے. منوپلی کیا مثال ہے کہ کوئی ایک ہی کمپنی پورے ملک کا دودھ بنا رہی ہے. مثال ہے یہاں ٹینا کمپنی ہے غالباً، میں نے اسی کا ہی دودھ دیکھا ہے، فریش پیسچرائز. تو آپ کہہ سکتے ہیں کہ ٹینا کمپنی کی منوپلی ہے ناروے میں دودھ بنانے، کیونکہ ہمارے سوا کوئی پیش کی نہیں کر سکتا. تو کامیابی پہ کسی کی منوپلی نہیں. بڑے سے بڑے نام وقت کے ساتھ پیچھے چلے جاتے ہیں اور بڑے گمنام آگے آ جاتے ہیں. کس وجہ سے؟ محنت کی وجہ سے. تو یہ بیسیکلی جو ایک ویڈیو میں آپ کو دکھانا چاہ رہی ہوں اس میں یہی تھا کہ کسی شخص نے اسلام کے نیگیٹو بات کی کہ اس کو مسلمان نہیں اچھے لگتے. تو یہ جو بھی ادھر ہیں جس بردر نے بھی یہ بات کی، تو انہوں نے پھر 10 چیزیں ہسٹری سے کھول کھول کے بیان کی کہ اگر آپ کو مسلم یا اسلام اچھا نہیں لگتا تو پھر آپ سمجھ لیجئے کہ آپ کو یہ بھی نہیں یوز کرنا، وہ بھی نہیں کرنا نا. کہ جس میں مختلف چیزیں تھیں کہ بھائی ہم مسلمانوں نے اتنا کچھ دنیا کو دیا ہے، دیکھنے کی ضرورت نہیں ہے، صرف سنی سکتے.
Recently, Mr. Carson, he made some remarks against Islam and Muslims.
I would not advocate that we put a Muslim in charge of this nation.
Mr. Carson, many of the things that you take for granted, they are actually developed by the Muslims. So, Mr. Carson, here are the top 10 reasons that why you should not despise Islam and Muslims, but you should love and you should thank the Muslims. Let's go with reason number 10, and you're a product of the Yale University. But before Yale into the picture, the oldest continuous university, Mr. Carson, according to the Guinness Book of World Records, was developed by the Muslims in the year 859, Fatima al-Fehri in Morocco, University of Kharawayin. So Mr. Carson, for the higher education of yours, you should thank the Muslims. Mr. Carson, when you went for your pre-med education, you had to take some chemistry classes, organic and general chemistry. When you went to the chemistry lab, the instruments that you may have used, the flask, the cylinder, the test tubes, many of them, they were made by this Muslim chemist by the name of Jabir ibn Hayyan about 1,000 years ago. So for your pre-med education in chemistry, Mr. Carson, you should thank the Muslims. Reason number 8. As a neurosurgeon, you know your brain inside and out, but the structures of the brain, they were initially identified and their functions were worked out by a Muslim physician by the name of Ibn Sina. So Mr. Carson, for your neurology education, you should thank the Muslims. Reason number 7. The hospitals that we know today in the 21st century, they have specialized departments. So for the hospitals that you benefit from, Mr. Carson, you should thank the Muslims. Number 6. Mr. Carson, when you do the surgery, and I know that you're a neurosurgeon, so when you do this, have these instruments that you work with. Now many of these instruments, the way that we are using today in the 21st century, they were invented by a Muslim physician in the 12th century Spain. His name was Abu Hasim al-Zahrawi. So Mr. Carson, even for your surgery that you do on your patients in neurology, you should thank the Muslims. Reason number 5. Mr. Carson, when you go and see your patients, take their vitals and know what is wrong with the patient. You write them a prescription. They take the prescription to a pharmacy. Pharmacies, as we know of today, they were first built by Muslims. According to the International Journal of Pharmacotherapy, the very first pharmacy in the world was built in Baghdad. So for every single prescription that you wrote and every single patient that you benefited, Mr. Carson, you should thank the Muslims. Number 4. Mr. Carson, the smartphones that you may be using, no, they were not invented. iPhone was not invented by the Muslims. I think it was Steve Jobs. But he had a beard, so he was kind of like a Muslim, by the way. According to your rival in the presidential debates, Carly Fiorina, she said, it were the Muslim mathematicians who enabled the building of the computers and for the encryption. So even for the smartphones and the computers that you use, Mr. Carson, you should thank the Muslims. Number three, the telephone numbers that you use when you have to punch in the 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Now these telephone numbers or these numerals, they're not called as American numerals or the European numerals or the Roman numerals. These numbers are called as the Arabic numerals. So each telephone call that you made, Mr. Carson, you should thank the Muslims. Number two, this wonderful country that we call as the United States of America, when it initially won the independence, it was looking for credibility. It was looking for support. It was weak. It was looking for recognition. Of all the countries in the world, the very first country that came to help and support and recognize the USA was a Muslim country of Morocco.
The first nation to recognize my country was Morocco.
So for United States of America, Mr. Carson, you should thank the Muslims. Number one, Mr. Carson, why you should thank the Muslims is because I have seen in many of your photos that you have a coffee cup, coffee made by Muslims in the 15th century in Muslim Yemen. 2 billion cups of coffee are drunk each single day around the world. So Mr. Carson, for every single coffee that you have drunk and will drink and the people who are drinking, Mr. Carson, you should thank the Muslims that Islam came as a guidance for humanity, as a guidance for you, as a guidance for me. It speaks about equality of all the races, establish peace between humans and the Creator, peace between two different human beings and the society, peace, everlasting peace in the hereafter. Mr. Carson, if you actually know what Islam is all about and how it could help you and the society, you would not despise Islam. You would actually embrace Islam. You should not despise Islam and Muslims, but you should love and you should thank the Muslims.
Sir, fakhar se unche hote na. Aap kyun nahi karte Muslim mantra ki? Inventions ab kyun nahi hoti? Thi. Nahi, humne aage badhna sochna chhod diya. Ye soch chhod di hai ki humne kamyab hona hai. بس ہم کہتے ہیں جو ہے وہی بہت ہے تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں حقیقت میں اپنی زندگی سے بہترین فائدہ اٹھانے کی توفیق عطا فرمائے سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک